यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री छो ह्युन बीच नेपालमा भएको भुटेको सिपबाड़ीको विपदमा सहकार्य बढ़ाउने समझदारी भएको छ। विपदको समयमा नेपालसँग ऐक्यबद्धता जनाउन आउनुभएका परराष्ट्र मन्त्री ह्युन सहितको कोरियाली प्रतिनिधि मण्डलसँग आज परराष्ट्र मन्त्रालयमा छलफल भएको हो। मन्त्रालयका अनुसार उहाँहरूबीच विपदपछि जारी खोज उद्धार तथा राहत कार्यसँगै द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। द्विपक्षीय भेटवार्ताको क्रममा भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि बेपत्ता हुनुभएका दक्षिण कोरियाका नागरिकको खोजी तथा उद्धारको विषयमा छलफल भएको छ। सो अवसरमा परराष्ट्र मन्त्री खनालले बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अन्तरनिकाय द्रुत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिफिल टीम पठाउनु भएकोमा कोरिया सरकारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले बाढ़ी पीड़ित नागरिकको लागि कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय तथा राहत सहायता प्रति धन्यवाद व्यक्त गर्नुभयो। विपदपछिको पुननिर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले भविष्यमा यस्ता विपदबाट कम क्षति हुने गरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा बिल्ड ब्याक बेटर अवधारणा अनुसार पुननिर्माण अघि बढ़ाइने अवगत गराउनु भएको परराष्ट्र मन्त्रालयले प्रष्ट पारेको छ। भेटवार्तामा कोरियाका परराष्ट्र मन्त्री छो ह्याङले नेपालमा विपदपछिको पुननिर्माण तथा पुनर्स्थापनाको प्रयासमा आफ्नो सरकार आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको बताउनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ़न थालेपछि सरकारले हैजा विरूद्धको खोप औषधि रसुवा पठाएको छ। बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ीसँगै रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाइएको हो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान त्यसतर्फ पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा स्वास्थ्य मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथाममा औषधि खोप स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा सड़क भाँसिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढ़ी सिलिण्डर ग्यास काठमाडौँ भित्रिएको छ। नेपाल ओयल निगमका अनुसार विभिन्न 18 कम्पनीले 12 पर्सा मकवानपुर चितवन नवलपरासी धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट रिफिलिङ पुनः भर्ने गरेर 87,877 वटा सिलिण्डर काठमाडौँ ल्याइएको हो। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासको क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ। बाढ़ीको कारण मनास्लु पदमार्ग अवरूद्ध भएको छ। आज बिहान मनास्लु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढ़ी गण्डकी र थेराङ खोलामा आएको बाढ़ीको कारण पदमार्ग अवरूद्ध भएको हो। बाढ़ीले दुईवटा पुल बगाएको सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। जिल्ला शासन कार्यालयले अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि मनास्लु पदमार्ग र लार्की पास यात्रामा रोक लगाएको उहाँले जानकारी दिनुभयो। भुटेकोशी नदीमा गएको बाढ़ीसँगै सड़क पुल लगायत भौतिक संरचना ध्वस्त भएपछि मित्र राष्ट्र चीनको केरूङमा भण्डारण गरिएका व्यापारिक सामान कोरोला नाकाबाट ल्याइने भएको छ। हिम पहिरो सहित लेन्दे खोला हुँदै भुटेकोशीमा गएको बाढ़ीले रसुवागढ़ी स्थित दुवैतर्फका सरकारी कार्यालय सहित सड़क मार्ग बगाएपछि केरूङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढ़ी सामान वैकल्पिक सड़क मार्ग प्रयोग गरी ढुवानी गर्ने काम शुरू भइसकेको मुसा ट्रान्सपोर्टले जनाएको छ। रसुवा स्थित भुटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीमा परि घाइते भएका 58 जनालाई उद्धार गरी काठमाडौँ ल्याइएकोमा राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म 38 जना उपचारपछि डिस्चार्ज भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढ़ीमा परि घाइते भएका 50 जनालाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो। उपचारको क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म 38 जनालाई डिस्चार्ज गरिएको छ। यसैबीच भुटेकोशी नदीमा आएको भीषण बाढ़ीमा परि सम्पर्कविहीन भएका बर्दियाका नागरिकको अवस्थाबारे पहिचान सुनिश्चित गर्न डीएनए नमूना संकलन आजदेखि शुरू भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई नमूना दिन आह्वान गर्दै जरूरी सूचना जारी गरिएको जानकारी दिनुभयो। यस्तै रसुवाको भुटेकोशी नदीमा गएको बाढ़ीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानको लागि गण्डकी जिल्ला प्रहरी कार्यालयबाट आफन्तको डीएनए नमूना संकलन शुरू गरिएको छ। डीएनएको लागि निवेदन मंजूरीनामा फारम भनेर रगतको नमूना संकलन गर्ने कार्य एकीकृत रूपमा प्रहरी कार्यालयबाटै शुरू गरिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। यस्तै रसुवाको भोटेको सीमा आएको बाढ़ीपछि त्रिशुली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन डीएनए नमूना संकलन र पहिचान गर्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा 362 शव फेला परेका छन्। तीमध्ये 333 शवको व्यवस्थापन गरिएको छ भने 14 शवको शनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
*14 हेस डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि अमेरिकी वार्ताकारहरू युक्रेनको राजधानी किव जाने तयारीमा जुटेका छन्। अमेरिकी विशेष दूत स्टिव विटकफ र जारेड कुसनरले पुटिनसँग करिब 3 घण्टा वार्ता गर्नुभएको थियो। वार्तामा अमेरिकाका प्रतिनिधिहरूले युद्ध अन्त्यको लागि सम्भावित समाधानका विभिन्न विकल्प प्रस्तुत गर्नुभएको थियो। पुटिनसँगको संवादपछि अमेरिकी टोलीले युक्रेनमा पनि वार्ता गर्ने तयारी थालेको हो। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी वार्ता टोली आफ्नो देश आइरहेको जानकारी गराउनु भएको छ। अब खेलकुद। नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसएससी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह अन्तर्गत आज सम्पूर्ण खेलमा साउदी अरेबियालाई 5 विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह 4 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।